नमस्कार कार्यक्रम अन्तरसंवादबाट म बाबुराम तिमिल सिन्हा फागुन 21 गतेको प्रतिनिधि सभा निर्वाचन नजिकै गर्दा निर्वाचन गतिविधिले मुलुक निर्वाचनमय भइसकेको छ। निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचनको अन्तिम तयारी पनि अहिले गरिरहेको छ। प्रत्यक्षतर्फ पछिल्लो प्राप्त आंकड़ा तथ्याङ्क अनुसार 165 सीटका लागि राजनैतिक दल र स्वतन्त्र उम्मेद्वार गरी 3484 जनाले उम्मेद्वारी दर्ता गराएका छन्। त्यस्तै यसअघि नै सम्पन्न भइसकेको समानुपातिकतर्फ 110 सीटका लागि 63 राजनीतिक दलबाट 3213 जनाको उम्मेद्वारी पनि परेको छ। राजनीतिक दलहरूले उत्साहपूर्वक निर्वाचनमा भाग लिन उम्मेद्वारी दर्ता गराएपछि निर्वाचनको रौनक अहिले थपिएको छ। कतिपय स्थानीय तहका जनप्रतिनिधि र प्रदेशसभा सदस्य पनि संघीय चुनावमा होमिएका छन्। 5 वर्षे कार्यकालका लागि चयन भएर समय अगावै राजीनामा दिई संघीय चुनावमा होमिएको विषयमा केही प्रश्न र टीका टिप्पणी पनि भइरहेका छन्। यसअघि सुरक्षा चुनौतीको विषयलाई उठान गर्दै आएका राजनीतिक दलहरू अहिले देशव्यापी रूपमा चुनावी प्रचार प्रसार र तयारीका काममा लागिसकेका छन्। सरकारले पनि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै योजनाबद्ध रूपमा सुरक्षा व्यवस्थापनको कार्य गरिरहेको छ। यसपटकको निर्वाचनमा डिजिटल चुनौतीहरू पनि रहेका छन्। यसलाई मध्यनजर गर्दै निर्वाचन आयोगले सामाजिक सञ्जाल र एआई दुरूपयोग गरी हुन सक्ने घटना नियन्त्रणका लागि विशेष पहल कदमी समेत लिएको छ। निर्वाचन आचार संहिता पनि लागू भइसकेको छ। आजको अन्तरसंवादमा हामी निर्वाचन तयारी र व्यवस्थापनका सन्दर्भमा केन्द्रित भएर निर्वाचन आयुक्त सगुन शमशेर जबरासँग कुराकानी गर्दैछौ। आयुक्तज्यू स्वागत छ यहाँलाई कार्यक्रम अन्तरसंवादमा।
धन्यवाद, नमस्कार।
फागुन 21 गतेको निर्वाचनको सम्पूर्ण तयारी अहिले लगभग पूरा भएको भन्ने कुराहरू पनि बाहिर आएका छन्। केही दिन अघि मात्र निर्वाचन आयोगमा गृहमन्त्रीज्यूसँग भएको छलफलमा पनि प्रमुख आयुक्तज्यूले कार्यवाहक प्रमुख आयुक्तज्यूले 90% काम सम्पन्न भएको विषयलाई उजागर गर्नुभएको थियो। अहिले समग्र तयारी कुन चरणमा पुगेको हो र हामी निर्वाचनको कस्तो अवस्थामा रहेका छौं? मैले हाम्रो कुराकानीको शुरूआत यसै प्रश्नबाट गरे।
अब हाम्रो यो निर्वाचन कार्यपालिका अनुसार हाम्रो निर्वाचनमा 88 चाहिँ निर्वाचन क्रियाकलाप हुन्छन्, त्यो भित्र इभेन्टहरू 88 निर्वाचन क्रियाकलापमा अहिले मोटामोटी हामीले हिजोसम्मको इभेन्ट गर्दाखेरि 63 क्रियाकलाप हामीले सकेछौँ। अहिले 63 मा रनिङ छ भनेपछि त्यही हो, 90% हाराहारीमा निर्वाचन कार्यतालिका पुरा भएको छ। भनेपछि त्यसको म भनाइ मतलब के हो भने हामी 90% चाहिँ त्यो फागुन 21 निर्वाचनको लागि काम हामीले पुरा गरेर अगाडि बढिसकेका छौँ।
प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उम्मेद्वारको संख्या उल्लेख्य देखिएको छ। यसले अब मतदान व्यवस्थापन लगायतका विषयमा चुनौती थप्छ कि थप्दैन, उम्मेद्वारहरूको संख्या धेरै हुँदा केही समस्या हुन्छ कि हुँदैन, जबकि प्रत्यक्षतर्फ 165 सीट निर्धारण गरिएको छ भने समानुपातिकतर्फ 110 सीट मात्र रहेका छन् संवैधानिक रूपले पनि, तर उम्मेद्वारको संख्या धेरै, राजनीतिक दलको संख्या धेरै हुँदा मतपत्रमा पनि सबै राजनीतिक दलहरूको चुनाव चिन्ह हुने, लामो मतपत्र हुने लगायतका समस्याहरूको आकलन गरिएको छ कि छैन, अथवा यसलाई कसरी हेर्न सकिएला धेरै उम्मेद्वारहरूले उम्मेद्वारी दिएको अवस्थालाई?
होइन, समानुपातिकमा त 58 दल छन्, हामीले यसको लागि मोटामोटी अलिकत ऊ राखेर अब कुनै कुनै राजनीतिक दल 2-3 पार्टी मिलेर पनि आएको छन् एउटै चुट निर्वाचन चिन्ह लिएर, त्यसले गर्दा समानुपातिकमा सरदर 58 राजनीतिक दलको हामीले छाप्न सुरु गरिसक्यौँ, त्यसमा समस्या छैन। त्यो 58 राजनीतिक दल छ, एउटै छ, त्यस्तो ठुलो समस्या छैन। अब यो प्रत्यक्षतर्फ चाहिँ अहिले हामीले तयारी गर्दैछौँ, भर्खर अब नोमिनेसन सुरु भयो र त्यसमा उम्मेदवारी दर्ता अहिले तपाईँले भनेको जस्तै 3486 अहिलेसम्म, हिजोसम्म बेलुकासम्म, अब यो बढ्न पनि सक्छ। त्यसमा पुरुष 3089 र महिला 396, अनि एउटा तेस्रो लिङ्गी पनि परेका छ अहिले उम्मेदवारी मनोनयनमा। हो यसको हिजो बेलुकासम्मको र अब आज हामी यसो छानबिन गर्छौँ. अब यसमा सबैजनाले दिनु हुँदैन, यसमा फेरि उम्मेदवारले नाम फिर्ता लिने इभेन्ट हुन्छ, फेरि विरोध दाबी छ गर्दाखेरि अब क्षेत्र क्षेत्रको हो यो. फेरि होडीमा मधेसको कुनै जिल्लाहरूको कुनै क्षेत्रमा चाहिँ हिजोसम्म बेलुकासम्म हेर्दाखेरि 41-43 उम्मेदवारी छ. भनेपछि मोटामोटी हामीले म्याक्सिमम सबभन्दा ठुलोमा 50 भनौँ न निर्वाचन चिन्ह अनुमान गरेका थियौँ. यही भर्खर हामीले होमवर्क गरेका छौँ. 50 निर्वाचन चिन्ह हुने मतपत्रको तयारी छ एउटा, किनभने स्वतन्त्र पनि जोडेर हुन सक्छ भनेर एउटा अनुमान हिजो होमवर्क गरेका छौँ. अब अर्को सबभन्दा कम भनेको 5 भनौँ न, मनाङमा 4-5 किनभने मनाङको कुनै एउटै क्षेत्र छ, त्यसमा 4-5 निर्वाचन चिन्ह भएको हामीले होमवर्क गरेका छौँ. त्यस्तो छैन, समस्या छैन, कुनै केही समस्या छैन यसमा. तपाईँले भनेको कुरा त्यो पनि छैन.
यसअघि सबैभन्दा पहिला स्थानीय तहको निर्वाचन सम्पन्न हुने गर्थ्यो भने प्रदेश सभा र संसदको चुनाव, संघीय संसदको चुनाव, प्रतिनिधि सभाको चुनाव एकैसाथ हुने गरेको थियो. तर यसपटक विशेष राजनीतिक परिस्थितिका कारण 84 हुने चुनाव अहिले 82 हुँदैछ. यसले के देखायो भने स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सभाका सदस्यहरू राजीनामा दिँदै संघीय निर्वाचनमा भाग लिने प्रवृत्ति पनि देखियो. कानूनी रूपले त यसमा खासै प्रश्न गर्ने ठाउँहरू त्यति नहोलान्, तर नैतिक प्रश्न के उठिरहेका छन्, टीका टिप्पणी के भइरहेका छन् भने आफ्नो कार्यकाल जुन शपथ र जिम्मेवारीका साथ 5 कार्यकालका लागि स्थानीय तह र प्रदेश सभा सदस्यका रूपमा उहाँहरू निर्वाचित हुनुभएको थियो, आफ्नो जिम्मेवारी र कार्यकाल पूरा नगर्दै फेरि अर्को पदका लागि हिँड्दै गर्दा अथवा जिम्मेवारी खोज्दै गर्दा यसले नैतिक प्रश्न उठाएको हो कि भन्ने प्रश्नहरू पनि देखिएका छन्। मैले यो जिज्ञासा किन राखे भने निर्वाचन आयोगले अब समग्रतामा निर्वाचन कानून व्यवस्थापन गर्ने प्रस्ताव गर्ने, त्यसै गरी राजनीतिक दलहरूलाई पनि एउटा परिपाटी र भित्र बाँध्ने काम गर्दै गर्दाखेरि यो देखिएको छ. यसलाई कसरी लिन सकिएला, आगामी दिनमा यस्ता कुराहरूलाई कसरी सुधार गरेर अगाडि बढ़न सकिएला, कसरी हेरेको छ निर्वाचन आयोगले र यहाँले कसरी लिनु भएको छ यो विषयलाई?
तपाईँले भन्नुभएको कुरा अब जनताले अब अहिले भनिहाल्नुभयो यो विशेष परिस्थितिमा हो, नत्र भने सेड्युल त मङ्सिर 4 हुन्थ्यो, 83 84 83 स्थानीय तहको हुने हो, 84 मङ्सिर 4 प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुने हो. अब यो विशेष परिस्थितिमा हामी यो निर्वाचन गर्दैछौँ, कुनै सेड्युल निर्वाचन त होइन. त्यही पनि अब मान्छेलाई चाहिँ अब हामी निर्वाचन आयोगले यस्तो कुरामा टिका टिप्पणी गर्नुपर्ने छैन, किनभने कुनै पनि व्यक्ति कुनै पनि उम्मेदवार स्वतन्त्र भएर कतिखेर कहाँ उम्मेदवारी दिन पाउने भने उसको एकदम व्यक्तिगत अधिकार हो. त्यसमा हामीले निर्वाचन आयोगले टिका टिप्पणी गर्नुपर्ने छैन. तर खालि मैले एउटा के देखेको भने देख्दाखेरि चाहिँ त्यस्तो हुन्छ, जनताले म्यान्डेट दिएको त त्यो मान्छेलाई त्यति बेलाको 5 लागि म्यान्डेट दिए हो नि त, उसलाई त्यो उम्मेदवारीमा विजयी भयो ऊ भनेपछि त्यसले त उसलाई त्यतिखेरको म्यान्डेट दिएको हो, 7 तिमी यो वडा अध्यक्ष हौ वा वडा सदस्य हौ वा चाहिँ मेयर हौ उपमेयर हौ प्रदेश सभा हौ सदस्य हौ भनेर दिएको हो. अब अहिले देश नै निर्वाचनमय भएको छ, अब उहाँहरूको नि इच्छा देशलाई सुशासन ल्याउने, देश विकास गर्ने भन्ने होला. अब त्यो उहाँहरूको नितान्त व्यक्तिगत निर्णय हो, त्यसमा निर्वाचन आयोगले हामीले टिका टिप्पणी गर्न आवश्यक पनि छैन, गर्न पनि मिल्दैन, कानुनी रूपमा पनि गर्न मिल्दैन. तर मैले एउटै कुरा भने कि जनताले म्यान्डेट दिएको चाहिँ उहाँलाई त्यो महानगर नगरपालिकाको चाहिँ विकास गर्नलाई भनेर दिएको थियो, वा राष्ट्रिय सभा के अरे यो प्रदेश सभाको सदस्यलाई चाहिँ 7 बस यो ठाउँमा गर भनेर दिएको हो. त्यसमा आएको तर्फबाट केही टिका टिप्पणी छैन. अब अहिले चाहिँ माहौलै त्यस्तो भएको छ, अब त्यसमा उहाँहरू संलग्न हुनुभयो, केही नराम्रो कुरो छैन त्यसमा.
निर्वाचन आयोगले अहिले निर्वाचनका लागि अन्तिम तयारी गरिरहँदाखेरि मतदाता नामावलीको व्यवस्थापन, मतपेटिका, मतदान सामग्री, त्यसै गरी जनशक्ति व्यवस्थापनको अब सवाल पनि रहेको छ. भौगोलिक हिसाबले कतिपय ठाउँमा अलिकति कठिन हुने आकलनहरू पनि गरिएका छन्। फागुन 21 कतिपय ठाउँमा हिउँ पर्ने अथवा हिउँ नै रहने, त्यस किसिमबाट पनि कतिपय स्थानलाई विशेष गरी सोही अनुरूपको व्यवस्थापनको खाँचो पर्ने कुराहरू पनि आइरहेका छन्। समग्रतामा मैले उल्लेख गरेका मतपेटिका, मतदान सामग्री ढुवानीका कुरा, जनशक्ति व्यवस्थापनका कुराहरू शहरी इलाकामा सहज स्थानमा त केही समस्या नहोला, जुन स्थानलाई निर्वाचन आयोगले केही समस्या हुन सक्ने भनेर टिपोट गरेको छ त्यस्ता ठाउँहरूमा निर्वाचनको जनशक्तिको व्यवस्थापनका लागि के कसरी निर्वाचन आयोग अहिले बढ़िरहेको छ त्यस्ता ठाउँहरू तोकिएका छन् कि छैनन्, के छ अवस्था?
यो अब पक्का पनि तपाईँले भन्नुभएको यो हिमाली 28 जिल्ला छन्, त्यसमा हामीले पहिले जब यो निर्वाचन घोषणा भयो त्यही बेलादेखि नै, किनभने निर्वाचन घोषणा हुँदाखेरि फागुन 21 निर्वाचन जस्तो निर्वाचन घोषणा गर्दा नेपाल सरकारले निर्वाचन आयोगको परामर्शमा घोषणा गर्ने भन्ने छ कानुनमा, तर यो पालि त भएन किनभने त्यो अवस्थै आएन, मतलब अवस्था त्यस्तो आयो कि विशेष परिस्थिति हामीसँग समन्वय गर्ने मौका आएन, नेपाल सरकारले तोक्यो दियो यो। अब त्यतिखेरैदेखि नै हामीलाई लागेको चाहिँ अब किनभने मङ्सिरमा 79 मङ्सिर 4 गतेको निर्वाचन गर्दाखेरि पनि हामीलाई 2-4 हिमाली जिल्लामा बडा समस्या भएको थियो, हामीलाई निर्वाचन सामग्रीहरू पुर्याउन चाहिँ हाम्रो जनशक्ति खटन पटन पनि बडा गाह्रोसँग चाहिँ हिउँमा चिप्लेटी खेल्दै जानु परेको थियो बिचराहरू उहाँहरू त्यो मतपेटिका बोकेर, भनेपछि अहिलेको पनि एकदम च्यालेन्जिङ छ, यो च्यालेन्ज नै हो हामीलाई, च्यालेन्जिङ अवस्था छ त्यो जिल्लाको हिसाबले, किनभने भूगोलको अब हाम्रो देशको भौगोलिक बनावटै त्यस्तो छ। अब तपाईँले भने जस्तो यो मतपेटिका यो सामग्रीहरू सबै हामी कहाँ हामीले 79 को प्रयोग गर्दैछौँ, यो हामीसँगै छ, खालि हामीले निर्वाचन क्षेत्रहरूमा मात्रै र मतदान केन्द्रमा पुर्याउनु पर्ने छ। अर्को हामीले सामान जुन यो कति सामानहरू 37 प्रकारका सामान हामीले स्थानीय निकाय मतलब हाम्रो जिल्ला निर्वाचन कार्यालय मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्ला निर्वाचन अधिकृतले यिनीहरूले नै खरिद गर्ने छ 37 प्रकारका सामान, अनि उनीहरूले खरिद गर्ने त्यस कारण यहाँबाट ढुवानी गर्न समस्या हुन्छ भनेर हामीले डिसेन्ट्रलाइज गरेको यो पालि 37 प्रकारका सामान। हामीले त निर्वाचन आयोगले त खालि मतपत्र मतपेटिका यो छेकाबार भन्ने मेन मेन चिज 7 मात्रै हामीले चाहिँ यहाँ खरिद गर्दैछौँ, त्यो पनि यो या खाद्य परिवहन र साल ट्रेनिङ भनेर अहिले जुन सरकारी निकाय भनेको छ उसँग जिटिजु गरेर किन्यो, यही सामान तपाईँको ढुवानीलाई समस्या पर्छ भनेर हामीले डिसेन्ट्रलाइज गरेको छ सामान किन्नलाई, खरिद नै 77 जिल्लालाई दिइसक्यो, उनीहरूले किनिसक्यो, त्यसमा यो कलेक्सन गर्ने डिस्ट्रिब्युसनलाई समस्या हुँदैन, खालि एउटा समस्या यही हिमाली जिल्लामा पुर्याउनलाई चाहिँ अब त्यो जिल्लाले नै खरिद गर्नेछ धेरै 37 प्रकारका सामान, जम्मा यो मेजर पार्ट मात्रै हो यो मतपेटिकाहरू अहिले मैले भनेको छु, त्यो पुर्याउन पनि अब गाडीबाट हेलिकप्टरबाट हामीले समन्वय गरिरहेका छौँ, अब परिस्थिति हेर्दैछौँ, र कुनै कुनै बुथै पनि यो मुगुतिरको डोल्पातिरको बसाइसराई नै त्यो बेलामा अलिक सर सरे भन्ने आइरहेछ खबर, अब त्यस्तो हो भने हेरौँ, हिजोसम्म पनि कुरा भइरहेछ, अब त्यस्तो भयो भने उहाँहरू बस्ने ठाउँतिर पनि सार्न सकिन्छ कि यसरी अध्ययन गर्दै गरौँ, किनभने अब त मुख्य निर्वाचन अधिकारीको कार्यालय पनि खुलिसक्यो, प्रमुख जिल्ला अधिकारीहरू हुनुहुन्छ, स्थानीय निकाय मतलब स्थानीय पोलिटिकल पार्टीहरू छन् त्यहाँ, उहाँहरूको सिफारिस हुन्छ भने अलिकति तलमाथि नै मतदान स्थल वा मतदान केन्द्र सार्न सकिन्छ कि भनेर पनि छलफल भइरहेछ। पक्कै पनि अलिकता चाहिँ सामान यो मतपत्र र मतपेटिकै पुर्याउनु पनि समस्या हुन्छ, अब त्यसमा हामी गाडी हेलिकप्टर सेनाको हेलिकप्टर प्रयोग गर्दैछौँ, व्यक्ति पुर्याउनलाई चाहिँ बरु समस्या छैन, जब चाहिँ व्यक्ति त पुगिहाल्छन्, सँगसँगै व्यक्ति पुग्ने ठाउँमा सामान पनि पुग्छन्, अलि अब हेलिकप्टरको पनि ल्याउँला गाडीको पनि ल्याउँला, केही न केही अलिकता च्यालेन्ज चाहिँ छ, त्यो चाहिँ नकार्न सकिन्न।
हामी कुराकानीकै क्रममा रहेका छौं। आजको अन्तरसंवादमा हामीले निर्वाचन तयारी र व्यवस्थापनका सन्दर्भमा केन्द्रित भएर निर्वाचन आयुक्त सगुन शमशेर जबरासँग कुराकानी गरिरहेका छौं। हुन्छ, हाम्रो कुराकानीको क्रमलाई थप अगाडि बढ़ाउ। सरकार र सुरक्षा निकायसँगको समन्वय के कतिको प्रभावकारी पाएको छ निर्वाचन आयोगले? हुन त निर्वाचन आयोग एउटा संवैधानिक आयोग हो, सुरक्षाको जिम्मा सरकारले लिनुपर्छ, सोही अनुसार अहिले तयारी पनि भइरहेको छ, तर निर्वाचन आयोगले शान्ति सुरक्षाको अवस्थालाई आफ्ना निर्वाचन गतिविधिहरू अगाडि बढाउँदै गर्दा के कस्तो पाएको छ? यस यो पटक अलि विशेष परिस्थिति पनि रहेको छ, किनभने धेरै कैदीहरू 5,000 हाराहारीमा कैदीहरू फरार रहेका छन्, केही हात हतियार पनि बाहिर रहेका छन्। अलि फरक परिस्थितिमा निर्वाचन आयोगले यो जिम्मेवारी पूरा गर्दैछ, गरिरहेको पनि छ। यो सन्दर्भमा विभिन्न सुरक्षा संघका निकायहरूको समन्वय के कस्तो निर्वाचन आयोगले पाएको छ, र स्वतन्त्र निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन अब कसरी अगाडि बढ्न सकेला, किनभने मुख्य दिन त निर्वाचनकै दिन हो। यो विषयलाई समेत समावेश गरेर भनिदिनुहोस् न।
अब आजभन्दा 6-7 दिन अगाडि हामी यो आयुक्तहरू सहितको मुख्य निर्वाचन अधिकृतहरूको ट्रेनिङमा ओरिएन्टेसन ट्रेनिङ गऱ्यौँ। त्यहाँ पनि हामी जस्तो आयुक्तहरू सचिव समूह चाहिँ प्रदेशमा कटिएका थियौँ। त्यसमा तालिममा पनि सुरक्षा निकायका प्रमुखहरू स्थानीय जिल्ला स्तरका सुरक्षा निकायका प्रमुखहरूसँग पनि इन्टरेक्सन भएको छ। त्यहाँ पनि बुझ्दाखेरि त्यस्तो ठुलो समस्या छैन, च्यालेन्ज छैन, बरु मौसमकै च्यालेन्ज हो भन्ने कुरा भएको छ। अब गृहमन्त्रीज्यूको अध्यक्षतामा पनि यो प्रदेशमा यहाँहरूलाई नै थाहा छ, सुरक्षा गोष्ठी गरेको छु। यो केन्द्रीय सुरक्षा सेल भन्ने जुन निर्वाचन आएको त्यसको पनि संयोजक मै हो। अब मैले पनि मिटिङ गरिरहेको छु, अब त्यसको सदस्यहरूमा हिसाबहरू सुरक्षा निकायका प्रमुखहरू, गृह सचिवहरू, रक्षा सचिवजीहरू हुनुहुन्छ, त्यसको संयोजक पनि म हो। यो सुरक्षाको पनि त्यस्तो ठुलो समस्या देखिया छैन। अब उहाँहरूलाई हिजो पनि मैले भनिरहेको थिएँ, एउटा केही न केही थ्रेड त अब कैदीबन्दीभित्र हुँदा र बाहिर हुँदामा होला, तर के भने त्यही कैदीले वा त्यही हतियारले नै निर्वाचन रोकिने अवस्था छैन, वा निर्वाचनलाई त्यस्तो ठुलो थ्रेड नहोला। अरू मौसमदेखि लिएर अरू कुरा पनि सुरक्षा चुनौती छन्। अहिलेका सोसियल मिडियाका अहिले तपाईँले भने जस्तै यहाँका च्यालेन्जहरू पनि छन्, तर सुरक्षा थ्रेड भनेर एकदम शान्त यसलाई नजरअन्दाज गर्न पनि सकिएन। अब त्यसमा यो सबै कैदीबन्दीलाई हात हतियारलाई कलेक्ट गर्न पनि लागि परिरहेका छन्। अझै हामीसँग चाहिँ निर्वाचनै डे हुनलाई त अझै बाँकी नै छ। अब फागुन 21 गति आउन अझै 40-45 दिन कति बाँकी छ, होइन के, तर मेजर ऊ यसलाई थान्नपर्ने अवस्था त छैन। तर अब जस्तो पनि मान्छेको मनमा अब क्रिमिनलहरू बाहिर छन् भन्ने कुरामा भन्ने लागिरहेछ उम्मेदवार वा उसलाई, अब त्यो परिस्थिति अझै सहज हुँदै जान्छ। अब यो हुँदैमा तपाईँले यो कैदी हुँदैमा चाहिँ बाहिर हुँदैमा थ्रेड छ, यिनीहरू नहुँदैमा ल कैदीबन्दी हुँदैन थियो भने पनि त निर्वाचनलाई त अरू कुराहरू सिन्थिल गतिविधि हुने के हुने गुन्डागर्दीले गर्ने त्यो पनि त थ्रेटै थियो नि। अब यसले मात्रै थ्रेड बढा होइन कि, यो कैदीबन्दी रिहा नहुँदा 79 पनि सुरक्षा थ्रेड थियो नि। निर्वाचन विरोध गर्छन्, निर्वाचन बहिष्कारको कार्यक्रम गर्छन्, अहिले पनि योपालि पनि 2-4 दलहरूले चाहिँ निर्वाचन बहिष्कार गर्दै हुनेछ, त्यो पनि थ्रेट हो हामीलाई। भनेपछि यसको निकोल गरिरहेको छौँ। अब हामी पनि निर्वाचन आयोगले पनि समन्वय गर्दाखेरि अब सबै सुरक्षा निकायहरूले आफ्नो आफ्नो तरिकाबाट काम गर्नुभएको छ, नेपाली सेना परिचालित भएको छ, नेपाली सेना पनि लागेको छ, उहाँहरूको जोइन्ट पेट्रोलिङ भइरहेछ, अवेर एउटा जनतालाई चाहिँ कन्फिडेन्स पनि दिइराख्नु भएको छ, पेट्रोलहरू हिँड्नु भएको छ, पेट्रोल गरिरहनु भएको छ, आफ्नो काम कर्तव्य पुलिसिङ पनि गर्नुभएको छ, यतापट्टि चाहिँ विशेष सुरक्षा निर्वाचन सुरक्षामा खटिनु भएको छ, यो निर्वाचन प्रहरीहरूको पनि भर्ना छ जुन 1.5 लाख, समग्रमा सुरक्षा निकाय नै 4 लाख जस्तो चाहिँ परिचालन हुनेवाला छ। भनेपछि त्यस्तो समस्या अहिले नै त देखिसकेका छैन, तर के घटना दुर्घटना भनेर त भन्ने चिज पहिल्यै प्लान गरेर आउने होइन, त्यही भएर घटना दुर्घटना हो, केही पनि हुँदैन भन्दाखेरि हुनसक्छ है। अब त्यो निर्वाचन मतदान केन्द्रहरू मतदान स्थलहरू पनि संवेदनशील अति संवेदनशीलहरू भन्ने चिताउँदै गएका छन् सुरक्षा निकायहरूले पनि। अब भूगोलको पनि समस्या छ, अब मैले अघि भनिहालेँ साइबर सुरक्षाको पनि के अरे थ्रेड छन्, तर यसलाई ओभरकम गरिन्छ। त्यस्तो यही कैदीबन्दी र हतियारैले मात्रै थ्रेड होइन, त्योभन्दा अन्य कुराहरू पनि थ्रेड छन्, यसलाई कलेक्ट गर्दै जानेछ, योजना छ। प्रहरीहरूमा अब सेना प्रहरी सबै जोइन्ट सशस्त्र सबै जोइन्ट भएर कार्य गरिरहेछन्, जनतालाई कन्फिडेन्स बढ्ने, उनीहरूलाई पनि कन्फिडेन्स बढ्ने, केही न केही त्यो पाटा रहिरहला वा यो कम हुँदै जाला रहिरहला भनेर अहिलेको अवस्थामा देखिए पनि मैले भन्न खोजेको त्यो प्रिजनरहरू मात्रैकोले चाहिँ त्यस्तो थ्रेट मान्नु पर्दैन भन्न खोजेको त्यसलाई त्यतिखेरसम्म हामी कलेक्ट पनि गरिसक्छौँ र वातावरण पनि निर्वाचनमय वातावरण भइसकेको छ त्यस्तो च्यालेन्ज नहोला
निर्वाचन आचार संहिता पनि लागू भइसकेको छ आचार संहिता कार्यान्वयनमा खास गरी सम्बन्धित पक्ष नै जिम्मेवार हुनुपर्ने देखिन्छ राजनीतिक दलहरू स्वयं जिम्मेवार हुनुपर्ने देखिन्छ पछिल्लो समय यहाँले पनि देख्नुभयो होला कतिपय स्थानमा उम्मेद्वारी दर्ता गर्न जाँदै गर्दा ठूलो हजारौंको संख्यामा जमात देखाउने शक्ति प्रदर्शन गर्ने द्वन्द निम्त्याउने खालका अभिव्यक्ति र कुराहरू पनि आइरहेका देखिन्छन् तथापि न्यून संख्यामा रहेका यस्ता विषयहरू यसकारण राजनीतिक दलहरू आचार संहिता कार्यान्वयनमा प्रतिबद्ध पनि हुनुपर्छ होला साथै आचार संहिता जो जसलाई लाग्ने हो ती सबै निकाय र व्यक्तिहरू पनि त्यो आचार संहिता भित्र रहनुपर्छ होला देखिएका गतिविधि र आचार संहिताको कार्यान्वयनको सवालमा निर्वाचन आयोगले के सन्देश दिन चाहन्छ यहाँले के भन्न चाहनुहुन्छ
तपाईँले सोधिहाल्नुभयो आचार संहिताको संयोजक पनि मै हो कोड अफ कन्डक्टको केन्द्रीय अनुगमन समितिको संयोजक मै हो तपाईँले भनिहाल्नु होइन हिजो भर्खरको कुरा होइन अब यो निर्वाचन डेदेखि अब जुन हामीले 4 गतेदेखि आचार संहिता लागू गऱ्यौँ अब हिजोको देख्ने हेर्ने भन्दा नि म त त्यो आफ्नो काममा बिजी थिएँ त्यो हेर्ने देख्ने पाइनँ अब सबै हल्ला हुनु भएको छ होइन कुनै पनि राजनीतिक दलले निर्वाचन आचार संहिता दलले उम्मेद्वारले यसमा चाहिँ स्टेक होल्डरहरू हुन्छ मिडिया हुन्छ सुरक्षा निकाय छ कर्मचारी छ संवैधानिक आयोगको आयुक्तै पनि पर्छ र आम जनताले पनि छ हामीले निकालेका छौँ गर्न हुने निर्वाचनमा गर्न नहुने काम यसमा कोड अफ कन्डक्ट लाग्छ नेपाल सरकारका मन्त्रीदेखि लिएर लाग्छ भनेपछि उहाँहरू सबलाई जानकारी गराएको छौँ अस्ति सामान्य प्रधानमन्त्रीज्यूलाई गरे नै ब्रिफिङ गरे अब हामीले यहाँ तपाईँहरूलाई यस्तो यस्तो लाग्छ आम जनतालाई यो लाग्छ सबैलाई लाग्ने एउटा छ तपाईँहरूलाई लाग्ने यो गर्न मिल्छ यो गर्न मिल्दैन भने जस्तै हामीले यो फेरि बनाउँदाखेरि पनि के छ भने सबै राजनीतिक दल सबै स्टेक होल्डरहरूसँग चाहिँ सुझाव लिएर अस्ति 4 गतेदेखि लगायौँ हामीले 2 गते जस्तो लाग्छ हामीले आयोगमा सबै राजनीतिक दल 114 राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलाई बोलाएर हामीले प्रतिबद्धता भनेपछि हामी यो कोड अफ कन्डक्ट मान्छौँ भनेर उहाँले सिग्नेचर गराएको छ हामीले त्यो दिन उहाँहरूलाई भनेपछि उहाँले पनि प्रतिबद्धता जनाउनु भएको छ उहाँहरूको असन्तुष्टि होला यसमा यति गर्न पाए हुन्थ्यो यस्तो गर्न पाए हुन्थ्यो भने तर समग्रमा उहाँहरू सबैले हामीले यसलाई मान्छौँ भनेर भन्नुभएको छ भनेपछि यो कोड अफ कन्डक्ट जुन आचार संहिता छ त्यसले के हो भने एउटा त त्यो निर्वाचनको विश्वसनीयतालाई कायम गर्ने हो किन कोड अफ कन्डक्ट भन्दाखेरि विश्वसनीयता निर्वाचनको विश्वसनीयता अर्को के हो भन्दा वातावरण स्वच्छ बनाउने स्वतन्त्र बनाउने एउटा मतदाताले स्वच्छ निष्पक्ष भएर चाहिँ मतदान गर्ने उसको राइटलाई चाहिँ प्रयोग गर्ने वातावरण बनाउँछ भन्नलाई लगाओ अर्को होल निर्वाचनलाई चाहिँ स्वच्छ स्वतन्त्र र निष्पक्ष भएरै र विश्वसनीय बनाउनलाई चाहिँ कोड अफ कन्डक्ट लगाउने हो यो कोड अफ कन्डक्ट संसारको जुनसुकै देशमा पनि निर्वाचन हुँदाखेरि आचार संहिता लागू हुन्छ अब धेरै थोर होला हामीले अहिले 4 गतेबाट अब अन्तिमसम्म लाउँछौँ किनभने हाम्रो 11 गते राष्ट्रिय सभाको निर्वाचन थियो अझ लगाउनु पर्ने अगाडिबाट थियो तर राष्ट्रिय सभाको चाहिँ एउटा इलेक्ट्रोनिक कलेजले मात्रै भोट दिने हो यसमा जनता सबै संलग्न हुँदैन यसले बन्देज हुन्छ भनेर हामीले 11 गते राष्ट्रिय सभाको निर्वाचन छ पछि फागु के अरे माघ 11 गते तर हामीले 4 गतेबाट मात्रै लगायौँ अब यो रिजल्ट नआउनेसम्म लाग्छ यो कन्टिन्यू लाग्यौँ अब यसमा राजनीतिक दलको मैले भन्दाखेरि राजनीतिक दल अब 30 वर्ष 40 वर्षदेखि यही निर्वाचनमा उम्मिदवार आएको उम्मेदवारहरू पनि त्यही छन् भनेपछि उहाँहरू सबैलाई थाहा छ यो गर्न यो निर्वाचनमा राजनीतिक दलले वा उम्मेदवारले के गर्नुहुन्छ के गर्नुहुन्न भन्ने सबै थाहा छ अब उहाँहरूलाई यो भ्रम नपरोस् कि निर्वाचन आयोगले केही पनि गर्दैन भन्ने भ्रम नपरोस् जानेर 2 प्रकारको हुन्छन् भन्छु म चाहिँ त्यो भोलिसन पनि एउटा जानेर एउटा नजानेर नजानेरलाई चाहिँ हामीले यो मतदाता शिक्षा सँगसँगै अवेरनेस प्रोग्रामहरू पनि ल्याउँदैछौँ, अब गर्दै पनि जान्छौँ हामी कि
आयुक्तज्यू। हामी कार्यक्रमको अन्त्यमा पनि आइसकेका छौँ। कार्यक्रमको अन्त्यमा निर्वाचन आयोग र यहाँको तर्फबाट आम मतदाता जो फागुन 21 गति प्रतिनिधि सभाको निर्वाचन हुँदैछ, यो सवालमा निर्वाचन आयोग र तपाईँको तर्फबाट मतदाताहरूलाई के भन्न चाहनुहुन्छ?
निष्पक्ष तरिकाले निर्वाचनमा भाग लिने वातावरण एकदम निर्वाचनमय छ। आफ्नो भोटिङ राइट्सको प्रयोग गर्ने र यो आउने आफ्नो हक अधिकारको एउटा डिमान्ड हो, त्यो मतलब गर्नुपर्ने एउटा नागरिकले भोटिङ राइटको प्रयोग गर्नु पर्यो। निर्वाचनमा भाग लिनुहोस्, वातावरण स्वच्छ स्वतन्त्र छ, निर्वाचन आयोगलाई सहयोग गर्नुहोस्। त्यति हो, धन्यवाद।
हुन्छ, यहाँको महत्वपूर्ण समय र विचारका लागि धेरै धेरै धन्यवाद। आजको अन्तरसंवादमा हामीले निर्वाचन तयारी र व्यवस्थापनको सन्दर्भमा केन्द्रित भएर निर्वाचन आयुक्त सगुन शमशेर जबरासँग कुराकानी गर्यौं। प्रविधिमा साथ दिनुहुने राजु थापालाई धन्यवाद। तपाईँको दिन शुभ रहोस्। हवस्त, नमस्कार।